पॉलिसी डायलॉग को साथ में
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड समृद्ध नेपाल को लागि नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो किनकि यसमा सबै छ
www.nepalwatch.com
नमस्कार पोलिसी डायलग 2022 मा स्वागत छ म गोविन्दराज पोखरेल नेपाल वाच मल्टिमिडिया प्रालीको प्रस्तुति पोलिसी डायलग 2022 समितिका लागि नीति निर्माणको सञ्चार प्रभावी अभियान हो यो अभियान अन्तर्गत आज हामी दिगो विकासका लक्ष्य हासिल गर्नेका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिले कस्तो असर पारेको छ नेपालमा के कस्ता गतिविधिहरू भएका छन् र हामी त्यो लक्ष्य हासिल गर्न सक्छौँ कि सक्दैनौँ त्यसको लागि कति लगानी चाहिन्छ कहाँ कहाँ नीतिगत सुधार गर्नुपर्छ भन्ने बारेमा छलफल गर्दैछौँ र यो छलफललाई युरोपियन युनियन र युएनडिपीको सहयोगमा राष्ट्रिय योजना आयोगले सञ्चालन गरेको एआई एसियन परियोजनाले सहयोग गरेको छ आजको कार्यक्रममा हाम्रा अतिथि हुनुहुन्छ नेपालको निजी क्षेत्र एफएनसिसिआईका महानिर्देशक गोकर्ण अवस्थी त्यसै गरी हामीसँग दिगो विकासका लक्ष्यसँग धेरै प्रकारले संलग्न हुनुभएको सुरुदेखि नै यसमा काम गर्नुभएको पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडा त्यसै गरी दिगो विकास लक्ष्यलाई समन्वय गर्ने त्योसँग नीतिहरू बनाउन समन्वय गर्ने र यसको अनुगमन गर्ने कार्यमा राष्ट्रिय योजना आयोग खटिएको छ र त्यसका सचिव हुनुहुन्छ केवल भण्डारीजी यहाँहरू सबैलाई स्वागत छ म आजको छलफलतिर लाग्छु हामीले संयुक्त राष्ट्र संघले जुन सेट गरेका गोल 17 लक्ष्य र 169 इन्डिकेटर छन् र त्यसमा नेपालले अझ थपेर हामीले 479 इन्डिकेटर राखेका छौँ र यसरी हेर्दाखेरि जुन राष्ट्रिय योजना आयोगले बनाएकै दस्तावेजमा पनि लगानीको एउटा करिब करिब 20 खर्बको लगानी प्रत्येक वर्ष चाहिने र त्यसको लागि निजी क्षेत्र सरकारी विभिन्न सेक्टरबाट चाहिँ लगानी आवश्यक पर्ने देखिन्छ त्यसमा ठुलो ग्याप छ करिब करिब 48% जुन हाम्रो जिडिपीको चाहिने हो त्यसमा करिब करिब 13% त फाइनेन्सिङ ग्याप छ र अहिले संसारमै कोभिडपछि एउटा आर्थिक सङ्कट देखिएको छ यो आर्थिक सङ्कटको बेलामा यो नेपालले लिएको लक्ष्य र जुन फाइनेन्सिङ ग्याप छ त्यसलाई परिपूर्ति गर्नलाई के गर्नुपर्ला मैले चाहिँ पहिला प्रश्न नै पूर्व अर्थमन्त्रीज्यूलाई चाहिँ यो प्रश्न चाहिँ राख्न चाहे
धन्यवाद डाक्टर सर विश्वका सबै मुलुकहरूको दिगो विकास लक्ष्य प्राप्त गर्ने चाहिँ संयुक्त साझेदारीको संयुक्त जिम्मेवारीको कुरा हो हामी चाहिँ जोइन्ट रेस्पोन्सिबिलिटी भनेर भन्छौँ त्यो पुरा गर्न अहिले विश्व चुकिरहेको पहिलो अवस्था हो अब विश्वमा कोभिडको कारणले होला त्यसपछि आएका युक्रेनको युद्धको कारणले त्यस कारणले गर्दाखेरि पहिलो त त्यो प्रतिबद्धता पूरा नभएको हो दोस्रो चाहिँ आन्तरिक रूपमै पनि अर्थतन्त्रहरू कमजोर हुँदै जाँदाखेरि वैदेशिक व्यापारहरू लगानीका अवसरहरू सबै क्रमशः खुम्चिँदै गएका छन् विश्वव्यापी रूपमा त्यसले गर्दाखेरि आन्तरिक राजस्वको स्रोत पनि घट्दै गएकोले त्यो स्रोतमा पनि चुनौती छ तेस्रो कुरा भनेको निजी क्षेत्र जुन किसिमको एउटा उत्साहका साथ दिगो विकास लक्ष्य प्राप्त गर्नमा अघि बढ्नुपर्ने हो त्यो विश्व आर्थिक मन्दी राष्ट्रिय रूपमै पनि आर्थिक समस्याहरू र त्यसले ल्याएको व्यावसायिक जुन एक किसिमको विश्वास एउटा चाहिँ दृढ लगानीको प्रतिफल आउँछ भन्ने एउटा अपेक्षा हुन्छ नि त्यो पुरा नहुने भएकोले लगानीकर्ताहरू पनि पछि परेका र संस्थागत सामाजिक उत्तरदायित्वमा पनि सोचे जति अघि नबढेको हो कि तर अब हामीले थप प्रयास गर्दा हुन नसक्ने चाहिँ छैन है फेरि किनभने अझै 7-8 वर्षको समय भनेको पर्याप्त हो त्यसमा मेहनत गर्यो भने हामी लक्ष्यको नजिक पुग्छौँ
अब म यही यस्तै अर्को प्रश्न हामीले अहिले जुन बजेटहरू योजना बनाउँदाखेरि प्रायोरिटी जुन दिने भनेका छौँ यो राष्ट्रिय गौरवका आयोजनामा दिने र त्यसपछि गएर हामीले यो गरिबी निवारण गर्न सक्ने खालका आयोजनामा बढी दिने त्यसपछि ह्युमेन सेक्युरिटी र यो विपदको कम गर्ने यो तिनवटा क्षेत्रमा चाहिँ हाम्रो बजेट गभर्मेन्टको जुन पब्लिक बजेट छ त्यसमा बढी प्राथमिकता दिने भनेर राष्ट्रिय योजना आयोगले पनि भनेको रहेछ दस्तावेजमै र अहिलेको अवस्था कस्तो छ हाम्रो चाहिँ दिगो विकासको लक्ष्य हासिल गर्नको लागि कति अगाडि छौँ, के समस्याहरू छन् अहिले चाहिँ हाम्रो चाहिँ राष्ट्रिय जनायकबाट त्यो हेर्दाखेरि?
धन्यवाद डाक्टर साहब. दिगो विकास लक्ष्य हासिल गर्नको लागि हामीले तयार गरेको नेपालको 15 आवधिक योजना, पञ्चवर्षीय योजना सम्पूर्ण रूपमा दिगो विकास लक्ष्य हासिल गर्नेतर्फै केन्द्रित छ र यसै अनुसार योजना आयोगको तर्फबाट सबै क्षेत्रगत मन्त्रालयहरू जस जसको यसमा काम पर्छ सबैलाई यसअनुसारै योजना बनाउन, यसै अनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशन पनि गरिएको छ र वार्षिक बजेट विनियोजन पनि त्यसै अनुसार गर्ने गरिएको छ र बीचमा कतिपय कार्यक्रमहरू हुन नसकेर दिगो विकास लक्ष्य केन्द्रित कार्यक्रम रकमलाई अन्यत्र हस्तान्तरण रकमान्तर गरेको बुझेर त्यसलाई नगर्न पनि निर्देशन गरिएको छ र दिगो विकास लक्ष्य केन्द्रित भएरै सबै काम गर्ने गरी भनिएको छ. यसमा राष्ट्रिय गौरवका आयोजनाहरूको सञ्चालन, रूपान्तरणकारी योजनाहरूको सञ्चालन, अरू नियमित कार्यक्रमहरू, गरिबी, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयहरूमा अत्यन्त केन्द्रीकृत भएर जाने सरकारको लक्ष्य छ जसले दिगो विकास लक्ष्य हासिल गर्न हामीलाई सहयोग गर्छ.
भन्नाले जुन हामीले 17 लक्ष्य छ त्यसमा त्यो सबैमा ध्यान केन्द्रित
सबैमा केन्द्रित हुने गरी नै योजना कार्यक्रमहरू बनाइएको छ र कतिमा राम्रै उपलब्धि पनि भएको छ. खासै देखिने उपलब्धि गरिबीमै छ, जुन कोभिडले अलिकति कम भयो तर दिगो विकास लक्ष्य हासिल गर्ने जुन हामीले स्वीकार गर्यौँ त्यतिखेर हामी बहुआयामिक गरिबीको हाम्रो अवस्था 30% जति थियो. 2019 कोभिडभन्दा पहिला बहुआयामिक गरिबीको 17% हामी आयो. यो झर्यो, अब यसलाई तल आधा झार्ने भनेको छ, आधा झार्ने बाटोमा यो सजिलो भएको पनि हो. तर धेरै क्षेत्रमा अहिले जुन लगानी भएको छ, जुन किसिमले हामीले कार्यक्रमहरू सञ्चालन गरेका छौँ, यसबाट चाहिँ धेरै दिगो विकास लक्ष्यका धेरै क्षेत्र लक्ष्यहरूमा हामीलाई अलिक कठिनाई छ र अघि मन्जुले भन्नुभयो जस्तै हामीले अझै पनि बल गऱ्यौँ भनेदेखि हामी अबको 7-8 वर्षमा यो लक्ष्यहरू धेरै हासिल गर्न
सक्छौँ.
तर जुन किसिमले हाम्रा कार्यक्रमहरू छरिएका छन् र जुन किसिमले हामी दिगो विकास लक्ष्य केन्द्रित भन्दा अन्य क्षेत्रमा केन्द्रित भएर हामीले विकास कार्यक्रमहरू सञ्चालन गरेका छौँ त्यसको आधारमा चाहिँ लक्ष्य प्राप्त गर्न कठिन हुन्छ.
अब म फेरि अब निजी क्षेत्रभित्र आएँ, गोकर्ण अवस्थीजीलाई. अहिले यो दिगो विकासको लक्ष्य हासिल गर्ने भनेर करिब करिब 469 जुन इन्डिकेटर बनाएको छ, यो सबै हेर्दाखेरि राष्ट्रिय योजना आयोगले के भनेको छ भने 55% बजेट चाहिँ पब्लिक सेक्टरबाट जान्छ, जुन चाहिँ विशेष गरी स्वास्थ्य, शिक्षा, होइन, कृषितिर जाला र बाँकी अरू क्षेत्रबाट आउनुपर्ने हुन्छ, होइन, प्राइभेट सेक्टरबाट पनि आउनुपर्छ, अरू सहकारी क्षेत्रबाट पनि आउला, अब वैदेशिक लगानी पनि होला. अहिले जुन यो निजी क्षेत्रले यो लक्ष्य हासिल गर्नलाई लगानी गर्ने तर्फतिर सरकारसित केही त्यस्तो सहकार्यहरू, केही सहजीकरणहरू त्यस्तो केही भएका छन् र निजी क्षेत्रले कसरी लिएको छ यसलाई?
धन्यवाद डाक्टर साहब. अब कस्तो छ भने निजी क्षेत्रलाई चाहिँ हामीले ठ्याक्कै त्यो 2025 अर्ब जति जुन चाहिन्छ त्यसैलाई मात्रै यति निजी क्षेत्रको भन्ने हिसाबले हेर्दाखेरि र अलिकति यो दिगो विकास लक्ष्यलाई डिजाइनै गर्ने बेलामा के गर्ने भन्दा 2030 यति गर्ने, के गर्ने र कहिलेसम्म गर्ने भन्ने एचिभ गर्ने भन्ने चाहिँ भयो तर कसरी भन्ने कुराहरू चाहिँ नेपालमा त्यति बुझाइएको अवस्था रहेन.
निजी क्षेत्रलाई
निजी क्षेत्रको निजी क्षेत्रसँग सामान्य छलफलहरू भएको छ, जुन परम्परागत रूपमा हुने छलफलहरू युएन सिस्टम र योजना आयोगले छलफलहरू गरिराखेकै छ. खासै भन्नु भने यो असार जेठ असारतिर म सम्झन्छु दिनदिनै जस्तो हरेक गोलको लागि चाहिँ हामीलाई पत्र आउँथ्यो कि आज यसमा छलफल, आज यसमा छलफल भनेर. हाम्रा पनि केही लिमिटेसन्सहरू छन्, जस्तो चेम्बर्स र प्राइभेट सेक्टर फेरि फरक हो. हामी चेम्बर एफएनसिसिआईले गर्ने र प्राइभेट सेक्टरले गर्ने, हामीले प्राइभेट सेक्टरलाई मोटिभेट गर्न सक्थ्यौँ जुन चाहिँ सरकार आफैले गर्न सकेन अथवा युएन सिस्टमले गर्न सकेन. त्यो कुरामा चाहिँ हामी चुक्यौँ. हामी परम्परागत रूपमा भोलि बैठक छ तपाईँहरू आउनुहोस् भन्दाखेरि एउटा त हामीलाई धेरै ठुलो प्रायोरिटीमा यो कुरा भन्ने जुन भनौँ न डाक्टर साहबलाई थाहा छ 2016 चाहिँ मेन स्ट्रिमिङ भन्दै यसको बारेमा प्रचार प्रसार गर्ने, मान्छेलाई अवेर गराउने, यो यस्तो हो, यसरी गर्नुपर्छ निजी क्षेत्रलाई, सबै स्टेक होल्डरलाई. त्यसमा हामी अलिअलि काम गऱ्यौँ तर निजी क्षेत्रसँग हुने काम चाहिँ अलिक थोरै मात्रै भयो. अब यति एयरलाइन्ससँग एउटा लोगोहरू राख्ने कुरा,
एफएनसिसिआई
अवेरनेस पनि सामान्य हिसाबले, र अर्को कुरा निजी क्षेत्र भनेको चाहिँ तपाईँ ठ्याक्कै लगानी गरेर यहाँनिर देखिने कुरा होइन. यसकोमा अलिकति प्रश्न अझै पनि हुन बाँकी के छ भने यसलाई चाहिँ सिएसआरको रूपमा मात्रै हेरियो कि, यो चाहिँ निजी क्षेत्रले
बाटो बनाउने, केबल कार बनाउने, जब क्रिएसन गर्ने पनि
एसडिजी हुने हुन्छ भन्ने कुरालाई चाहिँ आत्मसात गरेको पाइएन अहिलेसम्म पनि. एउटा स्टडी योजना आयोगले गरिरहेको थियो, कहाँ पुग्यो मलाई थाहा छैन, मैले वेबसाइटमा हेर्दा चाहिँ पब्लिस भएको छैन. जस्तो शिक्षा स्वास्थ्यमा पनि निजी क्षेत्रको लगानी छ, त्यो कुरालाई हामीले मेन स्ट्रिमिङ गर्न सक्यौँ कि सकेनौँ. पूर्वाधारमा हुने लगानी, रोजगारी सृजनामा, एउटा रोजगार भएको मान्छेको स्वास्थ्यमा आफै सुधार हुँदै जान्छ, शिक्षामा उसले राम्रो शिक्षा दिन चाहन्छ, र त्यो रोजगारी दिने र राज्य संयन्त्रलाई पनि जुन पब्लिक फाइनेन्सिङ भन्छ, पैसा जुन जेनेरेट हुन्छ, त्यो पैसा जेनेरेट गर्ने पनि निजी क्षेत्र हो. र त्यही भएर निजी क्षेत्रलाई चाहिँ मेन ड्राइभर भनौँ न, एसडिजी
यसमा निजी क्षेत्रसित सहकार्य गरेको देखिएन भन्नाले
होइन, छ तर परम्परागत खालको सहकार्य छ, जहाँ हामी छलफल गर्छौँ, ल भन्नुहोस् त निजी क्षेत्रको धारणा के छ भन्छ, हामी हजुर यो यो छ भन्छौँ, अनि त्यसपछि त्यो सकिन्छ
एउटा कर्मकाण्डी मात्रै भयो.
अब त्यसलाई त्यसरी नै सिधै त अब तपाईँले भन्न सक्नु होला डाक्टर साहब, तर अब के भने यसलाई चाहिँ साँच्चीकै मेन स्ट्रिमिङ गर्दाखेरि चाहिँ मेरो विचारमा अझै पनि डाक्टर साहबले भने जस्तो सचिवजी यही हुनुहुन्छ नीति निर्माण तहमा, हामीले अझै पनि चेम्बरहरू थ्रु, चाहे एफएनसिसिआईहरू थ्रु स्टडीहरू गर्ने र उनीहरूलाई उहाँहरूलाई मेन स्ट्रिमिङ गर्ने कुरामा चाहिँ अलिकति मिनिङफुल गर्न सक्यौँ भने अझै पनि प्राइभेट सेक्टरलाई चाहिँ यो बताउनु जरुरी छ. र प्राइभेट सेक्टरको जुन काम कारवाही हुन्छ त्यो काम कारवाही चाहिँ विशेष गरी दुईवटा काम, एउटा चाहिँ रोजगारी सृजना र अर्को रेभेन्यू जेनेरेसन, त्यसको लागि चाहिँ लगानीको वातावरण बनाउनेतिर चाहिँ एसडिजीलाई चाहिँ बढी त्यता फोकस गरिदियो भने त्यसले अलिकति लङ टर्म रिजल्ट दिन्छ. होइन भने त यो सिएसआर हो, सर्टेन 1% पैसा चाहिँ कहीँ एउटा लगाइदियो शिक्षामा भन्ने मात्रै बुझाइ भयो, त्यसले गर्दाखेरि चाहिँ अलिकति कन्फ्युजन चाहिँ छ.
कोलाबोरेसन अझ बढी
अझ चाहिएको छ, र चेम्बरहरूसँग भनौँ एफएनसिसिआई जस्तो संस्थाहरूको थ्रु माध्यमबाट चाहिँ अलिकति निजी क्षेत्रलाई चाहिँ यसरी लगानी गर्ने, सरकारले पनि अब यसरी चाहिँ पोलिसीमै अलिकति सहजीकरण गरिदिनेतर्फ चाहिँ अलिक बढी ध्यान दिनुपर्ने.
म फेरि पूर्व अर्थमन्त्रीसँग आउँछु. अब हामीले पब्लिक फाइनेन्सिङ ग्याप, प्राइभेट फाइनेन्सिङ ग्यापको कुरा गऱ्यौँ. अब 2030 भनेको अब 8 वर्ष बाँकी छ, $2500 पर क्यापिटल इन्कम भएको देश बनाउने भनेर लागेका छौँ होइन. तर अहिले जुन बजारमा अथवा जुन एउटा आर्थिक सङ्कट छ, फेरि पनि अहिले जुन सरकारले चाहे एफडिआई होस् अथवा वैदेशिक सहयोग परिचालन गर्नलाई कस्तो कस्तो चिज 1, 2, 3 तपाईँको यो सुनेपछि कमसेकम हाम्रो संयन्त्रले के गर्यो भने ल्याउन सकिएला, अहिलेको उपायहरू के, अहिलेको कन्टेक्स्टमा जुन छ
आशा छ हाम्रो कुरा सुन्ने सरकार छिटो बनोस्, आफू पनि नजान्ने भने पनि नमान्ने मान्छे हुँदा पनि कठिन भएको छ,
तै पनि पब्लिकबाट प्रेसर आउँछ सांसदहरू.
मैले 3-4 कुराहरू नर्सरी भन्छु, अघि गोकर्णजीले भनेको पोइन्टबाट म सुरु गर्छु. प्राइभेट सेक्टरमा पनि फाइनेन्सिङ ग्यापहरू छन्, त्यो डोमेस्टिक फाइनेन्सिङ ग्याप पनि हामीले चाहिँ ब्याङ्किङ सिस्टमको लिक्विडिटी, ब्याङ्किङ सिस्टममा आउने रिसोर्स लिक्विडिटी भन्छौँ सहज भाषामा, त्यहाँबाट हेर्नुपर्छ. एक्सटर्नल्ली आउने एफटिआई हेर्नुपर्छ. आन्तरिक रूपमा हुने लगानीलाई हामीले नीतिगत रूपमा सुधार गरेर कता डाइभर्ट गर्ने भन्ने कुराहरू जान्नुपर्छ. उदाहरणको लागि अघि एसडिजीका 17 कुरा गर्दा एसडिजी 2, 7, 8, 9, 10, 11 असमानता समानतामा पनि ज्यालाका कुरा आउँछन्, कर्पोरेट बिजनेस प्र्याक्टिसेस इथिक्सका कुराहरू आउँछन्, त्यसरी जाने कुराहरू हुन्छ. बिजनेस विथ सोसियल रेस्पोन्सिबिलिटी एन्ड इन्भाइरोमेन्टल रेस्पोन्सिबिलिटी पनि भन्छौँ हामी, त्यो गर्दाखेरि मुनाफा कमाइरहँदा पनि समाज र वातावरणप्रतिको जिम्मेवारी नहटोस् है भन्ने अपेक्षा हुन्छ. तर मुनाफाको लागि काम त गरिदिनु पऱ्यो नि. त्यो काम गरिदिनको लागि हाम्रा सुधारहरू, कानुनी सुधार, संस्थागत सुधार, निर्णय प्रक्रियाका सुधारहरू धेरै कुराहरू छन्, धेरै लामो कुराहरू अहिले नगरौँ. एउटा हामीले
मैले चाहिँ फोकस बाह्य स्रोत, जस्तै हाम्रो आन्तरिक स्रोत अहिले के पनि बनाइआएको छ भने तपाईँको अहिले वैदेशिक ऋण लिन सक्यो भने मात्रै जुन यो लिक्विडिटीको अलिकति व्यवस्थापन हुन सक्थ्यो कि भन्ने कुरा पनि आइरहेछ. अब एफडिआई ल्याउन सके त राम्रो, यसलाई के गर्नु पर्ला सरकारले?
पहिलो कुरा त के हो भने अब बिस्तारै हामी डेभलपिङ कन्ट्रीको विकासोन्मुख मुलुकमा जाने हुनाले ग्रान्ट इन एड मात्रै पाउँछौँ भनेर त्योभन्दा अरू लिँदै लिँदैनौँ भन्ने मानसिकतामा गयौँ भने त्यो आफैमा
सफ्ट लोन पनि लिनुपर्ने हुन्छ,
लोनमा पनि जानुपर्छ. त्यो राष्ट्रिय प्राथमिकतामा ऋण तिर्न सक्ने क्षमता विकास गर्ने गरी त्यो ऋण लिने हो, त्यो आफैमा एउटा हाम्रो विकल्प हो, तर त्यो सम्पूर्ण विकल्प चाहिँ होइन. मुख्य कुरो चाहिँ प्रत्यक्ष विदेशी लगानीका 3-4 हडल हामीले पहिले पनि कुरा गऱ्यौँ. पहिलो कुरा त नेपालमा व्यावसायिक वातावरण सुधार हुँदैछ, लेभल प्लेइङ फिल्ड, सबैलाई समान व्यवहार हुन्छ भन्ने देखिनु पर्यो नि. अब केही व्यवसायलाई काखी च्याप्ने, बाँकीलाई चाहिँ तिम्रो आफू खुसी गर भनेर भनिदिने, त्यो नभइसकेपछि स्वदेशी लगानीकर्ता त भड्केको अवस्थामा विदेशी लगानीकर्ता कसरी आउँछन्? त्यो त एउटा इन्भाइरोमेन्टको कुरो हो. अर्को भनेको कानुन सुधार. हामीले पाँच वर्ष भइसक्यो कि कानून यो सुधार गर्छौँ भनेर लगानी सम्मेलनमा भनेको, त्यो मध्ये लगानी सम्मेलन अगाडि हामीले जति कानून बनायौँ त्योभन्दा पछाडि एउटा पनि गतिले गरी थपेका छैनौँ। सार्वजनिक निजी साझेदारी ऐन बनायौँ, त्यसको नियमावली कस्तो बन्यो सजिलोलाई थाहा होला, पछि व्याख्या गर्नुहोला। त्यसमा हामी कानुन बनाउँछौँ, त्यो ऐन बनाउँछौँ, ऐनको नियमावली बनाउँदा काहीँ न काहीँ कसिराखेकै हुन्छौँ। फेरि कम्पनी ऐनमा सुधार गर्ने भनेको कुरा, विदेशी विनिमय ऐनमा सुधार गर्ने भन्ने कुरा, बौद्धिक अधिकार सम्बन्धी कानुनमा सुधार गर्ने भन्ने कुराहरू, अनि यो ब्याङ्कप्सी सम्बन्धी कानुनका कुराहरू, अनि हामी वन वातावरणका कुराहरू, सार्वजनिक खरिदका कुराहरू पनि कतिपय कुराहरूमा निजी क्षेत्रसँग साझेदारी गर्दा लागू हुन्छन् यी कानुनहरू, यी सबैमा कुनै न कुनै रूपमा सुधार गर्नुपर्नेछ। कानुनी सुधार त्यो हो। अब संस्थागत सुधारमा हामीले एकद्वार प्रणाली भनेर भन्यौँ, एकद्वार प्रणाली त स्थापना त गर्यौँ, त्यो इफेक्टिभ भएको छैन। त्यहाँ एकद्वारमा जाने मानिसहरूलाई पावर सफिसियन्टली डेलिगेटेड छैन, यो कुरा पनि हामीले बुझ्नु पर्यो। तेस्रो कुरा भनेको चाहिँ हामी संघीयतामा छौँ, कतिपय उद्योगहरूको सञ्चालन अथवा त्यसको अनुमति दिने कुरा प्रदेशमा सानालाई स्थानीयमा दिएका छौँ, त्यहाँ कानुन बनिसकेका छैनन्। स्थानीय र प्रदेशमा कानुन नबन्दाखेरि हामीलाई त्यहाँ स्थापना हुने उद्योगहरूको लागि आखिर भूमि त स्थानीय तहमै हुन्छ, त्यो समस्या छ। अब केही पूर्वाधारको कुरा गर्ने भने, अब जमिन यति महँगो भयो कि अब व्यवसायीले जमिन किनेर लगानी गर्यो भने ओभर क्यापिटलाइजेसन हुन्छ, त्यसो हुनाले हाम्रा औद्योगिक पूर्वाधारको कुरामा हाम्रा क्षेत्र औद्योगिक क्षेत्रहरू विशेष आर्थिक क्षेत्रहरूको सञ्चालनमा अलिक छिटो अलिक धेरै ध्यान दियो भने हुन्छ होला। अरू कुराहरू लेबरको कुरा, विद्युतको कुरा, ब्याङ्कको ब्याजका कुरा, यी टेम्पोररी कुराहरू यी सोल्भ हुँदै जान्छन्। तर संरचनागत कुराहरूमा अब सुधार गर्नुपर्छ,
नीतिगत र संरचना,
अब संरचनाभित्रकै पूर्वाधारहरू पनि आउँछ, त्यसमा अब गयो भने चाहिँ बाह्य लगानी पनि आउँछ र त्यो लगानीको जुन ग्याप छ त्यो पुरा हुन्छ जस्तो मलाई लाग्छ।
भन्नाले अहिले सरकारले मुख्य कुरा चाहिँ एफडिआई अथवा वैदेशिक सहयोग लिँदाखेरि, ऋण लिँदाखेरि पनि यो आफ्नो भित्र भएको समस्याहरू चाहिँ
त्यो
त्यसलाई मात्रै भर पर्ने होइन, हामी भित्रको रिसोर्सको पनि अलिक कुशल उत्पादक उपयोग हुने गरी जानु पर्यो। ब्याङ्किङ क्षेत्रमा त्यो कुशल हुन्छ, उत्पादक हुन्छ भनेर निक्षेप लाने, ब्याङ्किङ क्षेत्रबाट चाहिँ चुहिरहने, हराइरहने, गायब भइरहने भयो भने त फेरि केही अर्थ हुँदैन। त्यसैले दुईटै फ्रन्टमा हामीले काम गर्नुपर्छ।
आज हामी नयाँ छौ, हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौ। हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौ। हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ। हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, समृद्ध नेपालको लागि।
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो, किनकि यसमा सबै छ।
अलिक कुशल उत्पादक उपयोग हुने गरी जानु पर्यो। ब्याङ्किङ क्षेत्रमा त्यो कुशल हुन्छ, उत्पादक हुन्छ भनेर निक्षेप लाने, ब्याङ्किङ क्षेत्रबाट चाहिँ चुहिरहने, हराइरहने, गायब भइरहने भयो भने त फेरि केही अर्थ हुँदैन। त्यसैले दुईटै फ्रन्टमा हामीले काम गर्नुपर्छ।
म अलिकति फेरि हाम्रो सचिवजीसँग आएँ। अहिले यो अब एसडिजी भन्दाखेरि केन्द्रीय सरकारले मात्रै ठुला ठुला प्रोजेक्टहरू गर्ला होइन, अब स्थानीय स्तरमा सानो खानेपानी, सबै खानेपानीमा पहुँच पुर्याउने अथवा विद्यालयको स्तर राम्रो बनाएर सिकाइको स्तर राम्रो बनाउने, सिप विकास गर्ने, सबै तिनटै तहको सरकारको समन्वयमा भर पर्छ। यसको अनुगमन, यसमा भएको रिसोर्सेसहरू कसरी बाँड्यो, यसमा कस्तो कोअर्डिनेसन भइरहेछ अहिले तीन तहकै सरकारबीच यो दिगो विकासको लक्ष्य हासिल गर्ने गरी त्यस्तो समन्वयात्मक भूमिका के छन्?
राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको अनुगमन, मूल्याङ्कन, कार्यान्वयनमा समन्वयकारी भूमिका खेल्ने भएको हुनाले प्रदेश सरकारहरू गठन भएपछि, मुलुक संघीयतामा गएपछि प्रदेश सरकारहरू गठन भएपछि प्रदेश सरकारहरूको बजेट योजना निर्माण प्रक्रियामा दिगो विकास लक्ष्यलाई समावेश गर्नुपर्छ भनेर हामीले कार्यक्रमै लिएर गयौँ। प्रदेश सरकार, प्रदेशको प्रदेशसभा सदस्यहरूलाई अनुसूचित गर्यौँ र स्थानीय तहसम्म पनि गयौँ। योजना आयोगबाट दिगो विकासको स्थानीयकरण भन्ने पुस्तिका प्रकाशन गरेर त्यो पुस्तिका सबै स्थानीय तहसम्म पुर्याएर स्थानीय तहको प्रमुख, उपप्रमुख र प्रशासकीय प्रमुख जसले बजेट निर्माण योजना कार्यान्वयनमा काम गर्नुहुन्छ उहाँहरूलाई हामीले जानकारी गरायौँ। यद्यपि कतिपय अवस्थामा हामीले जानकारी नै पाएनौँ भन्ने कुराहरू पनि आउँछन्, तर अब कुराहरूको त अभिलेख छ, जानकारी गरायौँ र अहिले पनि अब स्थानीय तहमा चुनाव भएर नयाँ गठन भयो. आजबाट 34 ठाउँमा नेपालभरि 34 ठाउँमा यो एसडिजी र एनडिपी नेसनल डेटा पोर्टललाई लिङ्क गरेर हामी एसडिजीको मूल्याङ्कन कसरी गर्छौँ भनेर कार्यक्रम सुरु गरेका छौँ. मेरो सबै सहसचिवहरू बाहिर छन्,
अनुगमनको पाटो चाहिँ
अनुगमन होइन ट्रेनिङै लिएर गएका छन्, 3 दिनको ट्रेनिङ लिएर गएका छन् र 34 ठाउँमा यो हप्ताभित्र 34 ठाउँमा गर्दैछन्. चुनावभन्दा अगाडि पनि गऱ्यौँ र हामीले 77 जिल्लामा सबै स्थानीय तहसम्म यो मेसेज लिएर जाँदैछौँ ताकि अबको स्थानीय तहले पनि आफ्नो बजेट कार्यक्रम गर्दा गरोस्. प्रदेश सरकारहरू आइरहेछन्, उनीहरूलाई पनि हामी लिएर जान्छौँ. त्यसो हुनाले दिगो विकासको स्थानीयकरण अनि स्थानीय तहको योजना निर्माण प्रक्रिया सम्बन्धी पुस्तिकामा दिगो विकासलाई कसरी राख्ने भन्ने कुराहरूको त्यो एकदम प्रायोगिक उदाहरणसहित हामीले मेसेज लिएर गएका छौँ. योदेखि बाहेक निजी क्षेत्रहरूबाट पनि प्रयास भएको छ. यसमा राष्ट्रसङ्घीय विकास कार्यक्रमले एफएनसिसिआईसँग चाहिँ सम्झौतै गरेर कार्यक्रम लिएर गएको छ, उसले निजी क्षेत्रहरूलाई पनि परिचालन गरेको छ. र यो घरायसी तहमा निजी क्षेत्र मात्रै भएर भएन, घरायसी तहमा हुने लगानी व्यक्तिगत तहमा हुने लगानीले पनि दिगो विकास लक्ष्यलाई प्रभाव पार्ने भएकोले त्यसका लागि पनि यस्ता कार्यक्रमहरू विभिन्न सञ्चालन गर्ने र यसमा गैर सरकारी संस्थाहरू दिगो विकासमै काम गर्ने विभिन्न संस्थाहरूले पनि व्यापक रूपमा काम गरेका छन्। त्यसैले स्थानीय तहबाट
स्थानीय सरकार प्रदेश सरकारहरूमा पनि यो चाहिँ
मेसेज छ, अफिसियल मेसेजै छ र उहाँहरूले तयार गरेका योजनाहरूमा यी कुराहरूलाई नै केन्द्रीकृत गरेर गरेका छ. र अब हामीले अब अर्को वर्ष हाम्रो स्वैच्छिक राष्ट्रिय प्रतिवेदन बुझाउनुपर्छ राष्ट्रसङ्घमा. त्यसको तयारीको लागि हामीले डेटाहरूको प्रोसेसिङ सङ्कलनको तयारी गर्दाखेरि उहाँहरूलाई समेत यसरी काम गर्ने भनेर सिकाइसकेका छौँ.
म अब फेरि निजी क्षेत्रसँगै आएँ गोकर्णजीसँग. अब यो अहिले हरेक तहको सरकार छ, अहिले त निजी क्षेत्रबाट झन् मल्टिपल विन्डो भयो, सिङ्गल विन्डो भन्दा पनि अब विभिन्न कुनै ठाउँमा सहजीकरण पनि भएको सुन्नेको छ. अहिले जुन 3 तहको सरकार भइसकेपछि विशेष गरी लगानीको लागि कस्तो अप्ठ्यारोहरू छन्, के सुझाव दिन चाहनुहुन्छ गभर्मेन्टलाई?
तहगत सरकारले मेरो विचारमा धेरै ठुलो अप्ठ्यारो चाहिँ पारेको छैन. बरु अघि डक्टर साहबले भने जस्तो जग्गाको सहजीकरणको लागि हामी विशेष गरी अहिले चाहिँ स्थानीय र प्रदेश सरकारहरूलाई चाहिँ जग्गाकै कुरालाई चाहिँ अलिक बढी महत्त्वका साथ हामीले भनेका छौँ. किनभने उहाँहरूले धेरै ठुलो नीतिगत रूपमा करको विशेष गरी करमा चाहिँ हस्तक्षेप गर्ने स्पेस नभएको कारणले सामान्य भनौँ न स्थानीय करहरू लगाएर साना साना उद्यमी व्यवसायहरूलाई अप्ठ्यारो परेको कुरो त छँदैछ. जुन चाहिँ अब भनौँ न निकासी कर जुन लगाउन पाइँदैन भने त्यही पनि एउटा पालिकाबाट अर्को पालिकामा जाँदा यति पैसा तिर्नुपर्छ भन्ने कुराहरू सुनिन्छन्, त्यो हामी पनि हटाउने प्रयासमा लागेका छौँ. त्योभन्दा बाहेक उहाँहरूले अरूको करको दरहरूमा खासै हस्तक्षेप गर्न सक्न सुविधा दिन सक्ने न टाइट पार्न सक्ने भयो भने त्यो छ. तर अहिले हाम्रो चाहिँ स्थानीय र प्रदेश सरकारहरूसँग सबभन्दा ठुलो आग्रह नै जग्गा हो. जग्गाको जुन उपलब्धता घट्दै गयो र जुन प्राइस बढ्दै गयो त्यसले गर्दाखेरि चाहिँ अब उत्पादनमूलक उद्योगहरूको लागि चाहिँ झन्झन कठिन हुँदै गएको छ. त्यो कारणले गर्दा उहाँहरूले भनौँ न पोलिसीमा 753 औद्योगिक ग्राम राख्ने भन्नेसम्मको कुरा भएको छ. त्यसमध्ये 100 त हामीले पोलिसी नीतिगत निर्णय नै गरिसकेका छौँ. त्यो चाहिँ अहिले आवश्यक छ. चाहे कुना कन्दरा जहाँसुकै होस्, दार्चुलाको ब्यास नगरपालिका गाउँपालिकामा भए पनि अलिकति अहिलेदेखि जग्गा छुट्याउँ भनेर भन्छु म चाहिँ. किनभने हिजो आजभन्दा 20 अगाडि भैरवको बिचमा भएको मणिग्राममा यति धेरै होला भन्ने अथवा 25 अगाडि सोचिया थिएन भने अहिले त्यो त्यति धेरै पोटेन्सियल भयो भने अबको केही वर्षपछि चाहिँ सबै पालिकाहरू इम्पोर्टेन्ट हुन्छन्। त्यो कारणले गर्दा सबैतिर चाहिँ त्यो जग्गाको एउटा गरिराखौँ. अर्को चाहिँ केन्द्रकै प्रब्लम हो. नीतिगत रूपमा योजना के अरे लगानी सम्मेलन डक्टर साहब अर्थमन्त्री हुँदाखेरि 2019 मार्चमा भएको थियो र त्यो बेलामा 2 कानुन पनि आएका थिए. तर ती कानुनको कार्यान्वयनले मात्रै चाहिँ समस्याको समाधान भएन. जस्तो पोहोर साल र परार साल हेर्ने हो भने 20 अर्बभन्दा कमको वैदेशिक लगानी छ वार्षिक. यसपालि चाहिँ अलिक बढी आएको छ, अलिक बढी आउला जस्तो छ. र अचम्म के छ भने नेपालमा अलिकति हामीले अध्ययनै गर्नुपर्ने छ, हामी पनि सोचिरहेछौँ. नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूको नाफा त साह्रै राम्रो छ नि. जस्तो 5 धेरै कर तिर्ने कम्पनीहरूमध्ये 3 त बहुराष्ट्रिय कम्पनी छन् होइन. अनि अरू बरेर बहुराष्ट्रिय कम्पनीले पनि राम्रै पैसा कमाइरहेछन्। सेयर बजारमा हेर्ने हो भने युनिलिभरको 18,000 छ अहिलेको बेलामा पनि. तर कहाँ के मिलिरहेको छैन यहाँ, त्यसपछि वैदेशिक लगानी आएको छैन. त्यही भएर हाम्रो नीतिगत समस्या मात्रै एउटा बाधक हो कि कमाउन सक्ने माहौल देखियो नेपालमा भनौँ न, नेपाल 49 औं संसारको सबैभन्दा धेरै पपुलेसन भएको देश हो, पछिल्लो 20-30 वर्षमा झन्डै 55-60 लाख मान्छे गरिबीको रेखाभन्दा माथि उठेका छन्, जसको कन्ज्युम्सन प्याटर्न बढ्दै गएको छ, खरिद गरेका छन्। भारतमा अझै पनि धेरै जसो वस्तुमा ड्युटी फ्री एक्सेस छ, युरोपमा अझै पनि ड्युटी फ्री एक्सेस छ, होइन, चिनले पनि दिएको छ, हालाकि केही समस्या छन् तर पनि चिनमा पनि ड्युटी फ्री सामानहरू गइरहेको छ। भनेपछि अझै धेरै पर्सपेक्टिभ हुँदाहुँदै पनि नेपालमा किन वैदेशिक लगानी आएको छैन भन्ने कुराको चाहिँ साँच्चीकै सिरियस अध्ययन चाहिँ
आवश्यक।
एउटा एउटा मात्रै म भनिहाल्छु, त्यसैमा एफएनसिसिआईले हामीले पनि अध्ययनको तयारी गरिरहेछौँ र हामीले एउटा चाहिँ सरकारलाई सहयोग गर्ने गरी सरकारको वान विन्डो जुन छ त्यो त्यति इफेक्टिभ भएन भनेर हामीले पनि एफडिआई हेल्प सेन्टर एफएनसी चाहिँ स्थापना गरेका छौँ। हामी चाहिँ सरकारभन्दा अगाडिको स्टेज हुन्छ नि, जस्तो हामी कहाँ पनि मान्छेहरूले सोध्छन् नि विदेशीहरूले के गर्नु पर्यो, जस्तो इन्ट्रेस्ट रेट कति छ, जग्गाको भाउ के छ, यो सामान्य कुराहरू, यो कुरा चाहिँ हामीले सुरुमै बताइदिने गरेका छौँ र उहाँहरूलाई सरकारसम्म ल्याइदिने, किनभने हामीसँग अलिक सजिलो फिल गर्दा रहेछन् त्यो कारणले गर्दाखेरि त्यसमा चाहिँ अलिकति
मेरो अहिले एउटा गजब निजी क्षेत्रले गजब प्रश्न निकाल्नुभयो, एउटा राम्रो होस्। अब जति पनि वैदेशिक लगानी गरेर आएका छन् एकदम धेरै फाइदा छ, अब 18,000 छ सेयरको मूल्य, अब फाइदा पनि छ त कहाँनिर, अब तपाईँ त अब राष्ट्रिय योजनामा हुनुभयो, गभर्नर पनि हुनुभयो, अर्थमन्त्री पनि, कहाँनिर यो चुरो कहाँनिर कहाँनिर फोर्दाखेरि,
पहिलो कुरा त उत्पादन गर्ने सबै वातावरण हामीले बनायौँ अहिलेसम्मकोमा, त्यसपछि उसले बजारको अपेक्षा गर्छ। अब जलविद्युतमा लगानी गर्न आऊ, मार्केट कन्स्ट्रेन्ट छ, डोमेस्टिक त डिमान्ड त पुरा हुन्छ, बाह्य बजारको कुरा गर्दा कनेक्टिभिटी र मार्केट एक्सेसको कुरा मेजर हुन्छ, फिजिकल एक्सेस मात्रै होइन पोलिसीगत रूपमा पनि एक्सेस चाहियो। अघि व्यास नगरपालिकाको कुरा गर्दै हुनुहुन्थ्यो, त्यहाँको भूगोल त मलाई थाहा छैन तर महाकालीमा पुल जरुरी छ क्या, भारतको बजार नहेरिकन त्यहाँ हुँदैन, इन्टरनेसनल मार्केट एक्सेस नभइकन तपाईँ कहाँ ठुलो लगानी आउँदैन है भनेर हामीले जोधारा जाँदानीमा चाहिँ ठुलो पुल बनाउने अथवा चाहिँ कुनै एउटा पोइन्टबाट अलि ठुलो बनिसक्यो होइन, अलि ठुल्ठुलो चाहिँ इन्फ्रास्ट्रक्चरको प्रोजेक्ट नलाने हो भने यहाँ गाह्रो छ है भनेर मार्केट एक्सेसको कुरा गरे। त्यसैले पहिलो कुरा त हामीले हाम्रो उत्पादन यहाँ जति विदेशी लगानीबाट हुन्छ, हाम्रो जतिसुकै हाम्रो उपभोगको डिमान्ड बढे पनि हाम्रो हामीले त्यो पुरा गर्न
हाम्रो बजारले सक्दैन
र त्यो पुरा गर्न थाल्यौँ भने हाम्रो भुक्तानी सन्तुलन फेरि
बिग्रन्छ,
किनभने आन्तरिक कर्जा, आन्तरिक उत्पादन, आन्तरिक खपत अनि विदेशी मुद्रा खपत त्यो हुँदैन। त्यसो हुनाले बाह्य बजारको खोजी गर्ने गरी हामीले दुईटा कुरामा ध्यान दिनुपर्छ, भारततर्फको बजारको एक्सेसमा हामीले जतिसुकै वार्ता गरे पनि जतिसुकै जे गरे पनि त्यहाँ चाहिँ नन ट्यारिफ ब्यारियरहरू भन्छौँ नि, भन्सारभन्दा बाहिरका अवरोधहरू छँदैछन्, यसलाई हामीले अवरोध हटाउने काम गर्नु पर्यो। चीनसँगको व्यापार सन्धि त मैले पहिले पनि भने होला, म जन्मेको सालको सन्धि हो, त्यसमा कुनै हामीले परिवर्तन गरेका छैन, बेसिकल्ली बाटर ट्रेडको सन्धि हो, हामीले पारवनको सन्धि गऱ्यौँ, अरू सन्धिहरू गऱ्यौँ, तर व्यापार सन्धिलाई नवीकरण गर्न र नयाँ बनाउन हामीले बाँकी छ। हुनसक्छ हाम्रा कतिपय उत्पादनको उत्तरी छिमेकी बजार पनि त होला नि त, दक्षिण एसियामा हाम्रो बजार विस्तार गर्ने कुरामा हामी नलाग्दा हाम्रो एकदम ठुलो स्केलको चाहिँ लगानी आउँदाखेरि त्यो स्केलमा नआउने हुनाले लगानीकर्ताहरू समुद्रको किनार भएकै मुलुकहरूमा के
बढ्छ भन्नाले हामी एउटा यसमा उभिन्छ नि, अब जस्तै वैदेशिक लगानी ल्याउँदाखेरि एउटा फाइदा फेरि विदेशको बजारमा पहुँच पनि हो, त्यसको पूर्वाधार हामीले बनाइदिनु पर्यो।
त्यो हुँदाखेरि के हो भने कहिलेकाहीँ बजार पनि आफैले सुनिश्चित गर्ने गरी लगानी गर्यो भने त्यो हुँदो रहेछ, जस्तो हामीले तयारी पोसाकमा देख्यौँ नि पहिले, अरू कति प्याचेजमा देख्यौँ, मार्केट चाहिँ क्याप्टिभली बनाइसकेको छ। अब जलशक्ति विद्युतमा पनि कुरो के हो भने भारतीय लगानी र भारतमै बजार त्यो एउटा बाटो हुनसक्छ। अब भारतीय लगानी मात्रै हामीले भनिरहँदाखेरि जियो पोलिटिकल सेन्सिटिभिटी भन्छौँ नि हामी होइन, यो सेन्सिटिभिटीलाई पनि हेर्नुपर्छ भन्ने फेरि अर्को थट पनि आउँछ, अनि एउटा छिमेकीले लगानी गर्न खोज्दा अर्को छिमेकीले चाहिँ आँखा ठाडो अलिकति कडा पार्नुपर्ने, त्यो स्थितिमा हामीले एउटा विश्वासको वातावरण बनाउनु पर्यो कि केही पूर्वाधार क्षेत्रमा गरेको लगानी जसको उत्पादन चाहिँ अन्तर्राष्ट्रिय बजारमा र छिमेकी बजारमा पनि जाने हो त्यसमा सुनिश्चित हुनु पर्यो। एउटा ठुलो कुरा त्यही हो, विद्युत हो, अर्को भनेको खानीजन्यहरू हो। खानीजन्यहरूमा अब हाम्रा चाहिँ खास गरी जे जे छन् बहुमूल्य खानीहरूदेखि लिएर सिमेन्ट फिल्महरूदेखि लिएर यी सबै कुराहरूमा अहिले बल्ल बल्ल हामीले अनुदानमा निर्यात गर्ने एउटा सानो विन्डो खोलेका छौँ, तर यस्तो चिजहरूमा अझ हामीले व्यवस्थित गर्न सक्यो भने र माइनिङ एन्ड क्वायरिङमा मलाई लाग्छ अलि लार्ज स्केलमा विदेशी लगानी सम्भव छ र अलि हाई भ्यालु एड हुने क्षेत्रहरू र चाहिँ लो वेट हाई भ्यालु हुने कमोडिटीहरूमा चाहिँ खानेजन्यमा सिमेन्ट होइन अरू खानेजन्यमा गएर जान सकिन्छ कि त्यो एउटा हेर्ने हो. अर्को हाम्रो चाहिँ वनजन्यमा हो. यस्तो हाम्रो र मेटेरियल बेस भएको निर्यातको पोटेन्सियल भएको कम ओजन बढी मूल्य भएको क्षेत्रमा विदेशी लगानी र आइटी त डेफिनेटली हुँदै हो. त्यसमा म आउँदै थिएँ. यस्तो कुरामा चाहिँ आउन सक्छ कच्चा पदार्थ आयात गरेर अनि तेस्रो मुलुकमा निर्यात गर्ने गरी जाने हामीले विदेशी लगानी चाहिँ अब भारत र हाम्रो चाहिँ भन्सारका दरहरूको फरक अथवा अरू केही कुराको फरक भन्ने दिन गए हाम्रो र मेटेरियल बेसबाटै जाने विदेशी लगानीलाई इन्करेज गर्न सक्यो भने मार्केट पनि कम्पिटेटिभ हुन्छ कि त्यसतर्फ जानु पर्यो. त्यो एजेन्डा चाहिँ फेरि त्यो एजेन्डा क्यारी गर्ने फोकल पोइन्ट को हो त उद्योग मन्त्रालय अर्थ मन्त्रालय राष्ट्रिय योजना आयोग हाम्रो तिनवटा निकाय सजिलै भन्नु होला हामी कति कोअर्डिनेट वेमा काम गर्छौँ. किनभने मै अर्थमन्त्री हुँदा पनि भोगेको समस्या हो यो. उद्योग मन्त्रालय अर्थ मन्त्रालय सधैँ कन्फ्लिक्टिङ हुन्छ. उसले कन्सेसन छुट मात्रै मागिरहन्छ करको मात्रै कुरा गर्छ यो चाहिँ हुँदैन अरू उपायमा जाउँ भन्छ. त्यसमा राष्ट्रिय योजना आयोगले इन्टरभेन गरेर गिभ एन्ड टेकको नीतिबाट जानुपर्छ. त्यसरी जाँदाखेरि हामी चाहिँ अलिक समन्वयकारी रूपमा र निजी क्षेत्रको एउटै विदेशी होस् स्वदेशी होस् त्यसको सम्बन्धित मन्त्रालय भनेको उद्योग वाणिज्य आपूर्ति मन्त्रालय हो. त्यसको होल सम्पूर्ण संरचना नेतृत्व त्यसमा प्रश्न उठ्ने गरी चाहिँ काम गर्यो भने फेरि पनि के पनि
हुन्छ. अब म फेरि ठ्याक्कै त्यही प्रसङ्ग आयो सजिलो आएँ. अब यो निजी क्षेत्रले पनि अप्ठ्यारा महसुस गरिरहेको छ यो समन्वयको अभाव. किनभने अहिले पछिल्लो समय राष्ट्रिय योजना आएको अलिकति रिफर्म पनि भएको छ पहिलाभन्दा. अब कार्यान्वयनमा कस्तो छ अलिकति दस्तावेज पहिलाको रोलभन्दा अहिले अलिकति फरक पनि छ. यो हामीले दिगो विकासकै लक्ष्यहरूलाई टार्गेट राखेर जुन निजी क्षेत्रको समस्या भयो र पूर्व अर्थमन्त्रीले भन्नु समन्वय यसमा केही हामीले गरेका छौँ यो समन्वय गर्ने अथवा समन्वयमा समस्या पार्ने जस्तै ऊर्जा नीति अब वन नीति होइन वन ऐन ऊर्जा ऐन अब जुन छ नि डुप्लिकेसन भएर यसमा केही हामीले होमवर्क गरेका छ.
म यसमा योजना आयोगकै काम केन्द्रित हुन्छु. हुन त बढी उत्पादन उद्योग लगानीको विषयहरू आयो. दिगो विकास लक्ष्यमा शिक्षा स्वास्थ्य खानेपानी भोकमरी जस्ता विषय पनि छन्. हुन त त्यो समग्र विकासले त्यसलाई छुने नै हो.
त्यो चाहिँ पब्लिक हाम्रो 55% जुन बजेट छ कृषि शिक्षा स्वास्थ्य यसमा चाहिँ बढी लगानी गर्छ.
त्यसमा चाहिँ अब संवेदनशील भएरै काम गर्नुपर्ने हो. योजना आयोगले समन्वयकारी भूमिका खेल्ने हो. मान्छेले भने जस्तै मन्त्रालयहरूमा परेको कठिनाइहरूमा आफूले हस्तक्षेपकारी भूमिका खेलेर पनि कतिपय नीति निर्माणमा काम गरिरहेको छ. मन्त्रालयहरूले क्षेत्रगत नीतिहरू बनाउँदाखेरि योजना आयोगसँग परामर्श लिएरै योजना आयोगबाटै अनि दीर्घकालीन नीतिसँग योजनासँग पञ्चवर्षीय योजनासँग मिल्छ मिल्दैन भन्ने कुराहरू हेरेर त्यो सूचकहरू भेट्ने गरी नै नीतिहरू तयार गरेर पठाउने हो. नयाँ कानुन निर्माण हुँदाखेरि पनि योजना आयोग सहभागी भएर कसरी जाने भन्ने काम भइरहेको हुन्छ. तर समन्वयमा कस्तो हुने रहेछ भने अब लामो समयदेखि समन्वय भएन पनि भनिरहेको छ तर समन्वय गर्न सकिरहेको छैन. यसमा अब कतिपय व्यक्तिगत विषयहरू पनि हुने रहेछन्. कतिपय अब पोलिटिकल पार्टीको आफ्नो इन्ट्रेस्ट पनि हुने रहेछ. पछिल्लो समयमा हेर्दाखेरि योजना आयोगको भूमिका चाहिँ मन्त्रालयको लाइन आइटम बजेट क्रियाकलापहरूमा बढी केन्द्रित नभएर नीतिगत रूपमा बढी केन्द्रित हुने गरेर पछिल्लो गठन आदेशले योजना आयोगलाई अलिक फरक किसिमको भूमिकामा राखेको छ. त्यो अनुसार मन्त्रालयहरूबाट बन्ने नीति निर्माण वार्षिक बजेटको स्रोत आकलन स्रोत बाँडफाँड र बजेट निर्माणमा दिगो विकास लक्ष्य अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने विषय यो वित्तीय संहिताको विषय जलवायु परिवर्तनको विषयलाई बढी केन्द्रीकृत भएर राष्ट्रिय अन्तर्राष्ट्रिय जुन प्रतिबद्धताहरू छन् हाम्रा विकासका दिगो विकास लगायतका त्यसप्रति केन्द्रीकृत हुने गरी मन्त्रालयलाई काम गर्न र त्यसमा अन्तर मन्त्रालय समन्वयको कामहरू पनि गर्ने गरेको छ. तर यतिकै लगानीबाट फेरि दिगो विकास लक्ष्य हासिल हुन्न. त्यसैले यो क्षेत्रमा लगानी बढाउन आवश्यक छ. खास गरी शिक्षाकै विषयमा पनि हामीले यो संहिताको कार्यान्वयनसँगै विद्यालय शिक्षा जुन महत्त्वपूर्ण विषय हो त्यो हामीले स्थानीय तहमा दियौँ. अब स्थानीय तहमा विद्यालय शिक्षा दिएको कारणले गर्दाखेरि अलि व्यवस्थित भएन कि भन्ने कुराहरू आएको छ. खानेपानीको विषयमा स्थानीय तहले साना खानेपानी योजनाहरूमा काम गरिरहेको छ तर अझै पनि खानेपानीको जुन हाम्रो लक्ष्य छ त्यो भेट्न गाह्रो भइरहेछ. भोकमरीको विषय पनि त्यत्तिकै आइरहेको छ. डाक्टर साहब योजना आयोगमा रहनुभन्दा पनि उपाध्यक्ष हुनुभन्दा पहिला नै हो त्यो भोकमरीको क्यालकुलेसन खाद्यान्नको क्यालकुलेसन गरेको थियो. सो त्यतिखेर 40 जिल्लामा अलिकति खाद्यान्न अभाव हुने जस्तो देखाएको थियो. त्यसले दिगो विकास लक्ष्यमा सोझै असर गर्छ. त्यसकारणले गर्दा दिगो विकास लक्ष्य हासिल गर्न कठिनाई हुने क्षेत्रमा सरकारले प्राथमिकताका साथ लगानी गरेन भने त हामी फेरि अभिव्यक्तै रहन्छौँ, हामी फेरि पछि पर्छौँ। विश्व रङ्गमञ्चमै हामी फेरि पछि पर्ने अवस्था आउने भएकोले योजना आयोगले सरकारलाई, मन्त्रीलाई, अब योजना आयोगको अध्यक्ष नै प्रधानमन्त्री हुनुहुन्छ, दिगो विकास लक्ष्यको राष्ट्रिय निर्देशक समितिको अध्यक्ष नै प्रधानमन्त्री हुनुहुन्छ, सो यसैमा काम गर्नुपर्ने हुन्छ। र मन्त्रालयहरूले पनि, निजी क्षेत्रले पनि, प्रदेश सरकारहरूले पनि, स्थानीय सरकारहरूले पनि दिगो विकासको मुद्दा भन्दा बाहिर गएर लगानी गर्नै हुन्न। योभन्दा बाहिर गएर लगानी गरियो
अझ भन्दा जुन निजी क्षेत्रले गर्ने भन्दा अरू सरकारले गर्नुपर्ने,
सरकारले गर्नुपर्ने कामहरूमा हामीले पहिला 479 सूचक बनायौं, त्यो सबै सूचक फेरि गणना गर्न सकिएन, मेजरमेन्ट गर्न सकिएन, तथ्याङ्क प्राप्त नभएर हामीले लास्ट इयर एक वर्षको एक्सर्साइज गरेर 300 सूचकमा काम गर्ने गरी गरेका छौँ। अब स्टेरिङ
फेरि रिभाइज गर्यौँ,
300 सूचक तयार गरिएको छ। अब त्यो चाहिँ निर्देशक समितिबाट पास भएपछि आउने हाम्रो स्वैच्छिक राष्ट्रिय प्रतिवेदन चाहिँ हामी 300 सूचकमा आधारित भएर तयार गर्ने तयारी गरिरहेका छौँ। त्यो हुँदाखेरि ठ्याक्कै अघि भन्नुभयो जस्तै त्यो मापन गर्न सकिने विकासको लक्ष्य स्थानीय तहमा, वडा तहमा, मान्छेको घर तहमा, व्यक्तिको जीवनको तहमा मापन गर्न सकिने गरी लगिएन भनेदेखि त
फेरि कार्यान्वयन पनि हुँदैन, त्यसको अनुगमन पनि।
र जुन किसिमले हाम्रो यो पछिल्लो केही वर्षको दिगो विकास केन्द्रित भनौँ, 5 भनौँ, अब योजनाको दस्तावेजको कार्यान्वयन अघिल्लो सरकारको अवधिलाई हेर्ने हो भने जुन किसिमले, जुन गतिले, जुन दिशामा हामीले लगानी गरेका छौँ, भन्नलाई अब सरकारको मान्छेले फेरि सरकारको आलोचना गर्यो भन्ने किसिमले होइन, क्रिटिकल्ली हेर्नुपर्ने पनि हुन्छ। जुन किसिमले हाम्रो लगानी गएको छ त्यो लगानीले दिगो विकास लक्ष्य हासिल गर्न गाह्रो देखाइरहेको छ। त्यसैले अबको सरकारले यसमा फेरि केन्द्रित भएर, यसमा फेरि केन्द्रित भएर लगानी गर्नुपर्ने हुन्छ।
भन्नाले यो जुन बजेट बनाउनेमै त्यसको चाहिँ फोकस भएन,
बजेटको लगानी गर्ने विषयमा चाहिँ दिगो विकास केन्द्र।
म अब यो निज क्षेत्रमा आएँ फेरि, अब अहिले नयाँ निर्वाचन भयो, नयाँ संसद आउँदैछ, नयाँ सरकार आउँदैछ, निजी क्षेत्रले के अपेक्षा राख्न सक्छ?
अघि सचिवज्यूले भनेकै कुरा, ठ्याक्कै अपेक्षा के हो भने जहाँ अरूले लगानी गर्न सक्छ, जहाँ निजी क्षेत्रले लगानी गर्न छ गर्न दिउँ, जहाँ सक्दैन त्यहाँ चाहिँ सरकारले गरौँ, मूलभूत कुरो चाहिँ त्यही हो। हाम्रो निजी क्षेत्रले भन्न खोजे नि त्यही हो, जहाँ सक्छ, जस्तो शिक्षा स्वास्थ्यमा कहीँ सक्छ, कहीँ निजी क्षेत्र जाँदैन होइन भने जहाँ सक्छ त्यहाँ फेसिलिटेट गरिदिउँ, त्यसलाई रेगुलेट पनि गरौँ, मनपरि गर्न दिउँ भन्ने पनि होइन, शिक्षा स्वास्थ्य सबैमा। र त्यो सँगसँगै जहाँ चाहिँ पुग्दैन, जस्तो दार्चुलाको अघिकै त्यही नगर गाउँपालिकामा त गएर निजी क्षेत्रले खोल्दैन स्कुल भने त्यहाँको लागि चाहिँ हामी त्यसमा काम गरौँ भन्ने हो। अब अहिलेको अपेक्षा भनेको लाग्छ 2-3 अल्पकालीन, मध्यकालीन र दीर्घकालीन, म यहाँलाई भन्छु अब आउने सरकारसँग। अहिले अल्पकालीन समस्या भनेको नै 2 कुरा छ, के छ भने अब यो एउटा चाहिँ लिक्विडिटीको एकदमै ठुलो क्राइसिस भएको भएर ब्याज दर 18%भन्दा माथि पुगेको छ, जुन अब बेस रेट 10+ छ भने चाहिँ प्रिमियम अप टु 8% भनेर ब्याङ्कहरूले पब्लिस गरेका थिए, अब अहिले उहाँहरू मिलेर अप टु 6 ल्याउनु भएको छ ब्याङ्क, अहिले अप टु 6 ल्याउनु भएको छ, त्यो पनि अझै हाई हो, त्यो एउटा अहिले ठुलो समस्या छ। त्यसमा अब केही समयको लागि, अल्पकालको लागि सिआरआरलाई अलिकति चलाइदिएर, स्प्रेड रेटलाई अलिकति चलाइदिएर, प्रिमियममा अलिकति क्याप लगाइदिएर अलिकति अगाडि बढाइदिउँ भन्ने हो, किनभने निजी क्षेत्रमा अहिले साँच्चीकै कन्फिडेन्स चाहिँ एकदमै लुज भएको अवस्था छ, र त्यो कन्फिडेन्स कम भएकै कारणले आन्दोलनहरू पनि भइरहेको हो। यो आन्दोलन चाहिँ सिरियसली एकदम पीडा भएरै आन्दोलन,
अब ऋणी लिने उद्योगी, सरकार अनि चाहिँ राष्ट्र ब्याङ्क
कुरा मिलिरहेछ, एउटा यो छ त्यो छ। त्यस्तै यही बिचमा फेरि वर्किङ क्यापिटल गाइडलाइन पनि ल्याइदिनु भयो, त्यसलाई अलिकति पछाडि ल्याइदिए भए पनि हुन्थ्यो, किनभने 2-1.5 वर्षदेखि छलफल भइरहेको थियो, अर्को 6 महिनापछि लगाएको भयो भने खासै केही बिग्रिनेवाला थिएन, किनभने इकोनोमी राम्रोसँग चलिरहेको बेला कुनै कुनै सुधारका कार्यक्रम त्यति बेला थाहा नपाइकन सुधार भएको हुन्छ र सुधार सजिलो हुन्छ, एउटा त्यो छ। त्यो सँगसँगै अब नयाँ
अल्पकालीन भने सरकारले लिक्विडिटीको व्यवस्थापन
तुरन्तै गर्नुपर्ने छ, लिक्विडिटीको व्यवस्थापन र त्यो वर्किङ क्यापिटलको कुरा हामीले गरिरहेछौँ भने मध्यकालमा चाहिँ हामीले चाहिँ जुन 100 इनिसिएटिभ्सहरू हामीले भनेका छौँ, त्यो 100 इनिसिएटिभ चाहिँ अलिकति सामान्य समस्या छन् डाक्टर, जस्तो कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौँमा मात्रै काम गरिरहेछ, बाहिर छैन भने एउटा उद्देश्य परिवर्तन गर्न पनि काठमाडौँ आउनुपर्ने अवस्था छ, कि त्यसलाई पुरै अनलाइन बनाऊ, होइन भने प्रदेशहरूमा भए पनि कम्तीमा कम्पनीहरू दर्ता गर्ने अवसर दिइदिउँ
भनेपछि तपाईँले कर तिर्नेर अनि गरी खान्छु भनेर कम्पनी दर्ता गर्नै समस्या
छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा एउटा कुनै नयाँ प्रोडक्ट लिएर अनुमति लिन एक वर्ष जस्तो लाग्ने अवस्था,
काठमाडौँ
आउनु पर्यो। यी सामान्य सुधारका
संहिताको कुनै पनि
खासै व्यवसायीलाई त्यो समस्या छ, त्यो छ कर तिर्ने कुरामा पनि। राजस्वमा भनौँ न 21-22% योगदान छ भने कर तिर्ने कुरामा नेपालको प्राइभेट सेक्टरमा हेर्नु समस्या जहाँ पनि छ, समस्या नभएको होइन, कर्मचारी तन्त्रमा छ, पब्लिक सेक्टरमा छ, इकोनोमिस्टहरूभित्र पनि छ, होइन, मैले धेरै वर्ष काम गरेको पत्रकारितामा छ, प्राइभेट सेक्टरमा पनि छ। तर के हो भने आखिर वेल्थ म्याक्सिमाइज पैसा जेनेरेट गरिदिनु तिर उहाँ नै हो नि त, प्राइभेट सेक्टर नै हो। त्यो भाव भएर त्यो सबैको लागि आवश्यक भाव भएर यो चाहिँ गर्नुहुन्छ, यो चाहिँ गर्नुहुन्न, यो चाहिँ नगरौँ, यो चाहिँ गरौँ भनेर अलिकति सरकारले
पनि तपाईँहरूले अल्पकालीन मध्यकालीन र दीर्घकालीन सुझावहरू चाहिँ सरकारलाई लिखित
हामीले दिएका छौँ। यो अल्पकालीन भयो, मध्यकालीन मैले अघि भने, दीर्घकालीन हामीले चाहिँ 15 कानुनहरूको सुधार बनाएको छौँ, 9 कानुनहरूको चाहिँ हामीले ड्राफ्ट बनाएर 3 महले बनाएर तयार पारेर राखेका छौँ। त्यो चाहिँ अब संसद आउने बित्तिकै हामी संसद बन्ने बित्तिकै बुझाउने तयारीमा छौँ। अहिले फाइनल रिभ्यू एकजना ल फर्मले हाम्रो लागि गरिदिइराख्नु भएको छ, उहाँले त्यसमा कामहरू गरिरहेछौँ। एउटा त्यो पाटोमा हामीले काम गरिरहेछौँ। अर्को भनेको चाहिँ हामीले एसएमइजको लागि चाहिँ एउटा भनौँ न हामी सरकारसँग चाहिँ अलिकति मिनिङफुल पार्टनरसिप भने, अघि मैले एफडिआई भने जस्तो अहिले एसएमई डेभलपमेन्ट सेन्टर हामीले हाम्रोमा पनि स्थापना गरेका छौँ। त्यो स्थापना गर्दाखेरि चाहिँ के गरेका छौँ भने अब एसएमइजहरू साना सानाले चाहिँ एफएनसिसिआई र हाम्रो जिल्ला चेम्बरहरूमा सम्पर्क गर्नुभयो भने उहाँहरूले यो एक्सेस टु फाइनेन्स, ब्याङ्कसम्म जाने, कर कार्यालयसम्म जाने कुरामा चाहिँ एकजना कर्मचारी हाम्रो पनि गइदिने गरी अब हेरौँ कतिको कार्यान्वयन हुन्छ, त्यसमा हामीले एउटा काम
गरिरहेछौँ।
अर्को पोलिसीको हकमा चाहिँ हामीले हाम्रो रिक्वेस्ट चाहिँ गभर्मेन्टसँग के हो भने यदि प्राइभेट सेक्टरलाई प्रभाव पार्ने कुनै पोलिसी छन् भने पहिलो ड्राफ्ट गर्न हामीलाई दिउन त, हामी हाम्रो रिसोर्सले एउटा ड्राफ्ट बनाउँछौँ, त्यसपछि छलफलको चरणमा सरकार पनि छलफल गरौँ, अरू पनि छलफल गरौँ भनेर यसरी हामीले सुधारका अब 100 छन् डाक्छ मैले भनेर सबै
धन्यवाद।
आज हामी नयाँ छौँ, हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौँ। हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौँ। हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ। हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौँ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड समृद्ध नेपालको लागि। नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो, किनकि यसमा सबै छ।
अब म पूर्व मन्त्री छु, अब निजी क्षेत्रले आफै 3 महले बनाएर दिने एउटा प्रयत्न पनि राम्रै देखियो। अब अहिले नयाँ संसद पनि आउँछ, सरकार पनि आउँछ, फेरि उही कर्मकाण्डी फेरि पुरै हुने कि के गर्नुपर्ला? अब अहिले चाहिँ अब निजी क्षेत्र जागेकै छ नि, अब एफएनसिसिआई सिएनआईहरूले त 3 महलै बनाएर दिन थालिसके।
पहिलो खुसीको कुरा के हो भने निजी क्षेत्रले नै कानुनको मस्यौदा बनाइदियो। पहिले धात्री निकायले मस्यौदा बनाएर हैरान गरेका थिए, अब अहिले चाहिँ अर्ग्यानिक होम ग्रोन चाहिँ मस्यौदा बनेछ। पहिले त यहाँहरूलाई शुभकामना छ, त्यो कानुन बनेर आओस् होइन निजी क्षेत्रलाई। त्यसो हुँदा उहाँहरूका अधिकांश सुझावहरू सकारात्मक र मुलुकमा लगानीको वातावरण सुधार्ने, लगानीको वातावरण नसुध्रिकन दिगो विकास लक्ष्यको 8 आर्थिक वृद्धि उच्च गर्ने, अब यी इन्डस्ट्रियल इन्फ्रास्ट्रक्चरको 9 कुराहरू छ, यो सबै कुराहरू चाहिँ पुरा हुँदैन। त्यसमा अघि गोकर्णजीले भनेको एउटा वाक्य म फेरि दोहोऱ्याउँछु, जे निजी क्षेत्रले प्रतिस्पर्धात्मक रूपमा गर्न सक्छ, संस्थागत सामाजिक र वातावरणीय उत्तरदायित्व समय गर्न सक्छ, त्यहाँ निजी क्षेत्रलाई जिम्मेवारी दिने हो, त्यो नसक्ने राज्यले लिने हो। हामी कहाँ अर्थ राजनीतिक एउटा समस्या छ कि मौलिक हकमा यो छ, राज्यले यो गर्नै पर्छ। राज्य भनेपछि साधन स्रोत सम्पन्न हुन्छ, उसलाई साधनको अभाव हुँदैन, क्षमताको अभाव हुँदैन, यो पर्सेप्सन हटाउनु जरुरी छ। केही राजनीतिक पार्टीहरूमा यो विद्यमान छ। शिक्षामा निजी लगानी भनेको अपराध हो, स्वास्थ्यमा निजी लगानी भनेको अपराध हो, अरू कतिपय क्षेत्रमा चाहिँ निजी लगानी, विद्युतमा चाहिँ भनिहाल्नु भएको छैन, उहाँहरूको पनि स्टेक छ कि के हो, नभए अरू क्षेत्रमा चाहिँ अपराध हो भन्ने
सरकारले कायम त सुशासन कायम गर्ने हो वास्तवमा।
त्यसो हुनाले मुख्य कुरो के हो भने सामाजिक क्षेत्रमा पनि निजी क्षेत्रको लगानी गर्नलाई प्रोत्साहित गर्न सकिन्छ, त्यहाँ हामीले हेर्नुपर्ने कुरा पहुँच हो, शिक्षामा पहुँच छ कि छैन, स्वास्थ्यमा पहुँच छ कि छैन, ब्याङ्किङ सेवामा पहुँच छ कि छैन, यो पहुँच स्वास्थ्य बिमामा पहुँच छ कि छैन भन्नेमा त पहुँच बढाउन पो लाग्ने, यो सेवा कसले दिएको छ भन्ने कुरो त इम्याटेरियल हुनु पर्यो नि। हाम्रो अहिले राजनीतिक अर्थ राजनीतिक बुझाइमा कमजोरी त्यहाँनिर छ। त्यो भएर सरकारले उद्योग पनि हामी आफै खोल्नुपर्छ, व्यवसाय पनि हामी आफै चलाउनुपर्छ भन्ने मान्यता राखिरहँदा न आफू राम्रोसँग चलाउन सक्छ न निजी क्षेत्रलाई स्पेस क्रिएट गर्छ। यो हाम्रो डिभिजन अफ रेस्पोन्सिबिलिटी र कार्यक्षेत्र चाहिँ हुनुपर्छ।
त्यो ओभरअल बुझाइ चाहिँ
एउटा मैले डाक्टर साहबको बजेटमा एउटा सम्झेँ कि मैले एकदमै राम्रो कार्यक्रम डाक्टर साहबले ल्याउनु भएको थियो, निजी विद्यालयले सार्वजनिक विद्यालयलाई चाहिँ व्यवस्थापनमा सहयोग गर्ने भने त्यसको यति धेरै विरोध भयो कि
जबकि गरिरहेको थियो राम्रा स्कुलले गरेको थियो त्यसलाई चाहिँ व्यवस्थित गर्न खोजेको थियो।
कहिले काहीँ अब अहिले त अहिले अब गठन हुने सरकारमा त त्यो त्यो तिथ हुन्छ नि, त्यो दरो आँट त रहँदैन किनभने कोलिसन हुन्छ। एक महिना बहुमतको सरकारले दुई वर्ष चाहिँ यस्ता विसङ्गतिहरू हटाउने काम गर्न सक्यो भने अनि संस्थागत रूप लिने रहेछ त्यसले, होइन भने सुधार त सुरुको अवस्थामा अलिकति पीडादायक हुन्छ नि, त्यो पीडा वहन गर्न कोही पनि तयार छैन क्या। त्यो निजी क्षेत्रलाई यो दिँदाखेरि राजस्व यति गुम्छ भनेर हुन्छ, पछि सृजना हुने राजस्व यति हुन्छ नि भन्दा पछि सरकार चेन्ज भइसक्छ।
अब यो जुन निजी क्षेत्रको पनि कुरा आयो, पूर्व अर्थमन्त्रीज्यूले पनि कुरा गर्नुभयो, यो बजेट एलोकेसन यो सुधारमा अब आगामी सरकारलाई अब तपाईँ निजामती कर्मचारीको सचिवै भए पनि के गर्न सुझाव दिनुहुन्छ अहिलेको सिकाइबाट?
अब म दिगो विकासमै केन्द्रित दिगो विकास लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने किसिमले काम लगानी हुन नसकेको विषय पहिलो चरणमा त जानकारी गराउनै पर्यो। 15 योजनाको मध्यावधि मूल्याङ्कन सकिएको छ, त्यति राम्रो कार्यान्वयन अवस्था हुन सकेन, विभिन्न कारणले सकेन, त्यो एउटा मात्रै विषय भएन। 16 योजनाको मस्यौदा पनि अब योजनाबद्धै उसमा जाने हो भने 16 योजनाको मस्यौदाको पनि सिलसिला छ। नयाँ सरकार आउँदाखेरि निजी क्षेत्रले उठाएको विषय अथवा सरकारको काम कार्यान्वयन गर्न कठिनाई भएका विषयहरू, खास गरी नीति कानून संशोधनका सहजीकरणका विषयहरू
समन्वय आयो नि,
कम्पनी रजिस्ट्रारको कामको लागि काठमाडौँ आउनुपर्ने, होइन खाद्य गुणस्तर परीक्षणको लागि काठमाडौँ आउनुपर्ने, यी कुराहरू त संघीयता नहुँदा पनि गर्नुपर्थ्यो हामीले तलबाट हुने गरी, किनभने विकेन्द्रीकरणको अभ्यास त हामीले दशकौँदेखि गरेर आएको हुन्, त्यसैले जे चाहिने नीतिगत कानुनी सुधारहरू हुन् 9 वटाको मस्यौदा पनि भन्नुभयो तयार भएको भन्नुभएको छ, त्यो आउला, त्यो पनि छलफल होला। हामीले चाहिँ राज्यको तर्फबाट गर्ने काम नगरेको कारणले यो ढिलाइ भएको छ, यो कुरा हामीले स्वीकार गर्नुपर्छ, विभिन्न कारणले चाहँदा चाहँदै पनि सकिएन होला कतिपय। अर्को चाहिँ निजी क्षेत्रको जुन माग छ अथवा कर तिर्ने जुन समूह छ देशमा, ठूलो वर्ग जुन छ, धेरै नागरिक अप्रत्यक्ष त सबैले तिरिरहेछन्, प्रत्यक्ष करकै कुरा गर्दा हामी सरकारमा बस्ने मान्छेहरू चाहिँ त्यो कर तिर्ने घरबाट आएका रहेनछौँ कि धेरै, त्यो पनि यसो त्यो साइकोलोजी नै बुझ्दो रहन्छौँ हामीले व्यवसायको, उसलाई के कठिनाई परेको छ होइन, उसले के गरिरहेको
सरकारी संयन्त्र मध्यम वर्गीय ग्रामीण किसानका छोराछोरीहरू
उसलाई यी कुराहरूसँग त्यति हुँदो रहेछ, त्यसैले अब त्यो एउटा ओरिएन्टेसन पनि फरक चाहिएको छ। र अहिले चाहिँ सचिवहरूको केही कमिटीहरू गठन भएको छ, यो जे जेमा कठिनाई परेको छ त्यसमा आउने सरकारलाई के रिकमेन्डेसन गर्ने भनेर हामी एउटा एक्सर्साइज पनि गरिरहेका छौँ। यो मोनिटरी सेक्टरमा के भइरहेछ, इन्डस्ट्रीमा, इन्भेस्टमेन्टमा, कृषिको, अरू विषयहरूमा के भइरहेछ, त्यसको एउटा एक्सर्साइज हामी गरिरहेछौँ। हाम्रो कमिटीहरू गठन भएको छ, अस्ति 15 दिन अगाडि सचिव बैठकको निर्णय भएर हामी त्यो रिकमेन्डेसन टाइप गर्न खोजिरहेका छौँ। अब अघि नै कुरा आयो अर्थ राजनीतिको विषय, यो पोलिटिकल इकोनोमी चाहिँ बुझाउन नसकिएकै हो। मेरो पनि अब 3 दशकको अनुभव भयो सरकारी सेवामा, गर्नुपर्ने कामहरू गर्ने कुरा बुझाउनै सकिन्न। स्वयं मन्त्री परिषदमै रहनुहुँदाखेरि मन्त्रीज्यूले नै कति अप्ठ्यारो फेस गर्नुहुन्थ्यो, अब आर्थिक पूर्वाधार समितिको संयोजक हुनुहुन्थ्यो, आएका प्रस्तावहरू पास गराउनेमा त्यो कतिपय अवस्थामा त जुन मन्त्रालयबाट आएको प्रस्ताव छ त्यो मन्त्री नै कन्भिन्स नहुने पनि अवस्था हुन्छ। त्यो के भन्दा त्यो पोलिटिकल इकोनोमिकको नलेज नभएको, र ग्रास रुटमा हाम्रो तृणमूल तहमा नागरिकको तहमा के समस्या छ त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेतिर हामी गएनौँ। आफ्नो इन्ट्रेस्ट पोलिटिकल होला, इलेक्सनको इन्ट्रेस्ट होला, अथवा
पार्टीको इन्ट्रेस्ट र भोलि आउने चुनावको
इन्ट्रेस्ट त्यसमा मात्रै ध्यान दिने कारणले हो। र यसरी नै हामीले गयौँ भने एउटा अध्ययनले के देखाएको छ भने दिगो विकास लक्ष्यको 5 यो लैङ्गिक समानताको जुन विषय छ यसमा केन्द्रीकृत भएर कुनै राजनीतिक दलले काम गरेको छ आफ्नो कार्यकाल भने अर्को कार्यकाल जितेर आउन सक्ने भन्ने अध्ययनले देखाएको छ कि त्यसो हुनाले दिगो विकास लक्ष्यका सूचकहरू यति महत्वपूर्ण छन् जसमा केन्द्रीकृत भएर काम गर्नै पर्छ भोकमरी हटाउनै पर्छ शिक्षा स्वास्थ्य दिनै पर्छ
लैङ्गिक समानता
हेर्नै पर्छ उद्योग धन्दाको वातावरण बनाउनै पर्छ अहिलेको समयमा राज्यको आफ्नो स्रोतबाट मात्र यो लगानी गर्न सकिन्न जुन कुरो अध्ययनबाटै आइसकेको छ वार्षिक 6 अर्बको त त्यो बेलाको ग्याप हो नि अहिले त मूल्य वृद्धि र जुन हाम्रो कठिनाई परेको छ त्यसकारणले गर्दा हाम्रो चाहिँ मानव सम्पत्तिमा र आर्थिक जोखिममा जुन कठिनाई पर्यो कोभिड र अन्य विपदहरूको कारणले त्यसलाई पनि सम्बोधन गर्ने हो भने त हामीलाई झन् ठुलो लगानी चाहिन्छ त्यसले आउने सरकारले चाहिँ एकदमै फराकिलो मन राखेर दिगो विकास लक्ष्य
अर्थ राजनीतिक परिवेशलाई बुझेर
आफ्नो टेनर भनौँ अहिलेको संसदको टेनर अब 5 वर्षको टेनर चाहिँ यसमा काम गर्ने भनेर गति लियो भने अगाडि बढिन्छ होइन भने हामीलाई कठिनाई छ
हस् त आज हामीले नेपालले अहिलेको सन्दर्भमा विश्वको आर्थिक सङ्कटको सन्दर्भमा यो कोभिडपछि जुन सिर्जना भएको आर्थिक सङ्कटको सन्दर्भमा दिगो विकासका लक्ष्य हासिल गर्नलाई के गर्नुपर्ला निजी क्षेत्रको भूमिका के हुन्छ सरकारको भूमिका के हुन्छ तिनै तहका सरकारले कसरी समन्वय गर्नुपर्छ भन्ने विषयमा हामीले आज छलफलको कार्यक्रम गऱ्यौँ आजको कार्यक्रममा हाम्रा अतिथि हुनुहुन्छ एफएनसिसिआईका महानिर्देशक अवस्थी पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडा राष्ट्रिय जननायकका सचिव केवल भण्डारीजी यहाँहरूलाई धेरै धेरै धन्यवाद यो सँगै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस् नमस्कार